यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। किशोरीहरूका लागि भोलि देशैभर पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान सञ्चालन हुँदै 10 देखि 14 वर्ष उमेरका किशोरीहरूलाई लगाइने खोपका लागि सबै तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको कार्य विभाजन र सिरियामा कारबम विस्फोट हुँदा 15 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले भोलिदेखि देशैभर एकैसाथ पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान सञ्चालन गर्दैछ। अभियान अन्तर्गत सरकारले 6 देखि 10 कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणवश विद्यालय बाहिर रहेका 10 देखि 14 वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने गरी तयारी पूरा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालले तयार पारेको यो रिपोर्ट।
माघ 22 अर्थात विश्व क्यान्सर दिवसको अवसर पारेर विद्यालय लक्षित पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान सञ्चालन गरिँदैछ। माघ 22 गतेदेखि फागुन 6 गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका 16,88,768 जना किशोरीहरूलाई खोप लगाउने तयारी सरकारको छ। त्यसका लागि करिब 17,50,000 खोप खरिद गरेको र खोप सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामा पुर्याउने, स्वास्थ्य कर्मी र स्वयंसेवक खटाउने लगायतका काम पूरा भइसकेको स्वास्थ्य तथा संख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
2 हप्तालाई विद्यालय लक्षित खोप अभियान चलाइरहेका छौँ। देशभरिमा हाल चाहिँ 16,88,768 जना 10 देखि 14 वर्ष उमेरका वा कक्षा 6 देखि 10 मा अध्ययनरत छात्राहरूको चाहिँ संख्या छ। त्यही संख्या अनुसार चाहिँ हामीले स्वयंसेवकहरू, त्यसपछि सुपरिवेक्षकहरू, स्वास्थ्य कर्मीहरू सबै चाहिँ परिचालन गरिसकेका छौँ र तीहरूलाई पुग्ने गरी लगभग 17.5 लाख खोपको मात्रा नेपालभित्र ल्याएर पनि प्रदेश र जिल्लासम्म चाहिँ र खोप लगाउने केन्द्रसम्म चाहिँ पुगिसकेको यहाँहरूलाई जानकारी गराउन चाहे।
हाल नेपालमा हरेक दिन 6 जना महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये 4 जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। पाठेघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो। एचपीभी खोपको कुनै पनि साइड इफेक्ट नहुने भएकाले लक्षित सबैलाई खोप अभियानमा सहभागी भई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकी।
नेपालको तथ्याङ्क हेर्ने हो भने चाहिँ पाठेघरको मुखको क्यान्सरले गर्दा हरेक दिन चाहिँ 4 जना महिलाहरूको मृत्यु हुने तथ्याङ्क छ। त्यो चाहिँ जनस्वास्थ्य समस्याको रूपमा रह्यो। भोलिका दिनमा पाठेघरको मुखको क्यान्सरले गर्दा जटिलता हुने, मृत्यु हुने चीजलाई रोक्न सकियोस् भनेर नेपाल सरकारले यो खोप अभियान चलाएको।
एचपीभी खोप सन् 2006 पत्ता लागेको र हालसम्मको अनुसन्धानका आधारमा यो खोप एक मात्रा लगाएपछि जीवनभरलाई पुग्ने देखिएको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरूद्ध खोप लगाउन लागिएको हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ। श्री पञ्चमीका अवसरमा काठमाडौँमा आज आयोजित युवा अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गर्नुभयो।
हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन, हामीले आत्मविश्वास राख्नुपर्दछ। आज दुनियाँमा त्यो छरिसक्यो, ज्ञान पर्याप्त गइसक्यो, अब दुनियाँ अगाडि बढिसक्यो, हामी पछाडि परिसक्यौँ, अब हामी पछाडि पर्नु हुँदैन। मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग परिचित मात्रै होइन दक्ष बनाउने, ग्लोबल्ली उनीहरूको कम्पिटेटिभनेस वृद्धि गर्ने र हामी कोही भन्दा कम छैनौ, हामी अगाडि छौ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ।
नेपाल र चीन बीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन भारत लगायत विभिन्न देशसँग मित्रवत सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कमा सम्झौता लगायत विभिन्न सहकार्य विस्तार भएको बताउनुभयो। प्रधानमन्त्री ओली समक्ष विद्यार्थीले उहाँका रूचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज कास्कीको पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। सभापति देउवाले पार्टीमा सुमधुर सम्बन्ध सहितको एकता र क्रियाशीलता आवश्यक रहेको धारणा राख्नुभयो। उपसभापति पूर्ण बहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्वाचन क्षेत्र मार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजनमा हेरफेर गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारीमा हेरफेर गरेको हो। बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृका प्रसाद यादव, बागमतीमा सचिव हितमान साक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले विशेष प्रदेशमा जयपुरी घरती, प्रवास सार्कमा लक्ष्मण पन्त, प्रवास यूरोप अमेरिका अन्तर समिति सचिव राम कार्की, प्रवास एशिया समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकेको छ। यस्तै माओवादी केन्द्रले आगामी फागुन 12 गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनु भएको छ। रूपन्देहीको तिलोत्तमामा निर्माण हुने ज्येष्ठ नागरिक मिलन केन्द्रको अत्याधुनिक भवनको शिलान्यास गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नहुने भन्दै वर्तमान सरकारले यी तीनै विषयमा ध्यान दिएको उल्लेख गर्नुभयो। आजै नेपाल पत्रकार महासंघ रूपन्देहीले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले संविधानको रक्षा, प्रभावकारी कार्यान्वयन, सुशासन सरकारको मुख्य एजेण्डा रहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको नतिजा क्रमशः आउने भन्नुहुँदै उहाँले अध्यादेशका सामग्रीहरू छलफल र बहसको विषय बनाउनुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि 8 दिनसम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ। ती फिडर अन्तर्गतका स्थानमा आजदेखि माघ 28 गतेसम्म बिहान 11 अपराह 4 बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। यस्तै माघ 28 गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र 29 गते रातो पुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुने पनि प्राधिकरणले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढ़ाइएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ। नारायणगढ़ बुटवल खण्ड योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले पूर्वी खण्डको विभिन्न 18 स्थानमा कालोपत्रे गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। करिब 22 किलोमिटर सड़क कालोपत्रे गरेको अवस्थामा नारायणगढ़बाट दाउन्नेसम्म एक लेन सड़कमा कालोपत्रेको काम सकिने सूचना अधिकारी इन्जिनियर खनालले बताउनुभयो। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना सहित वसन्त श्रवण गरी मनाइएको छ। यस अवसरमा आज बिहान काठमाडौँको वसन्तपुर स्थित नासल चोकमा वसन्त श्रवण गरिएको छ। विद्या र सृजना की देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आफ्ना कला साधनाका वस्तु, कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा आराधना गर्ने गर्दछन्। आजका दिन विवाह व्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साहित्य हेर्नु पर्दैन भन्ने मान्यता रहेको छ। आजको दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक कान छेड्न पनि शुभ मान्ने गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्व सम्पदा सूचीमा रहेको
ऐतिहासिक हनुमान ढोका दरबार स्थित नासल चोक जानुभई वसन्त श्रवण गर्नुभएको छ। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश प्रकाश मान सिंह रावत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी फागुन 8 र 9 गते काठमाण्डुमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनैतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान धारणा विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे छलफल गरिने पार्टीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद सदस्यमा नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम नेपाल बार एसोसिएशनको सिफारिशमा राष्ट्रपति पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समितिको गतिविधि, प्राप्त उपलब्धि, देखिएका समस्या, चुनौती र आगामी कार्यभार समेटेर सरोकार दर्पण पुस्तक सार्वजनिक गरेको छ। संघीय संसद सचिवालयमा आज सरोकार दर्पण पुस्तक विमोचन गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले समितिले प्रकाशन गरेको पुस्तक राष्ट्रिय सभा र समिति मार्फत भएका कामहरूको दस्तावेजीकरण गर्न महत्वपूर्ण भएको बताउनुभयो। अध्यक्ष दाहालले संघीयताको सबलीकरण, हिमालहरूको संरक्षण, जलवायु परिवर्तन, प्रकृतिको संरक्षण लगायतका काममा राष्ट्रिय सभाका समितिहरू गम्भीरतापूर्वक अगाडि बढ़ने बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले थप विमानस्थल निर्माण भएका विमानस्थलको स्तर उन्नति र व्यवस्थापन, टावर निर्माण, पर्यटन पदमार्ग निर्माण जस्ता मन्त्रालयका काममा राष्ट्रिय सभाले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो। समितिले सार्वजनिक गरेको पुस्तकमा समिति मार्फत 6 वर्षमा गरेका कामहरू समेटिएको छ। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन्। अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढ़ी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ। अस्पतालले सुर्खेत र धनगढ़ीमा 2 पटक शिविर मार्फत सेवा दिइसकेको छ। मंगलबार सुर्खेत र बुधबार धनगढ़ीमा 3रो पटक सेवा दिँदैछ। गण्डकीमा 1 पटक मात्र सेवा दिइएको छ। अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिकित्सक सहित 8 जनाको टोलीले सेवा दिने गरेको छ। 1 पटकमा 150 हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उहाँले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा पछिल्लो 1 वर्षमा 84,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भाधान गरिएको छ। 12 जिल्लाका किसानहरूले उन्नत जातका पशु उत्पादन र खर्च बचतका लागि 84,597 पशुमा कृत्रिम गर्भाधान गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित दोलखाको जिरी नगरपालिकाले सन् 2025 जिरी भ्रमण वर्ष घोषणा गरेको छ। आगामी फागुन 3 गते जिरी भ्रमण वर्ष 2025 औपचारिक उद्घाटन गरिने नगर प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो। 1 वर्षको अवधिमा कम्तीमा 50,000 पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको अवसरमा कृषि मेला, खेलकुद सप्ताह, गुराँस मेला, स्ट्रीट फूड फेस्टिभल जस्ता कार्यक्रम आयोजना गरिने नगर प्रमुख जिरेलको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाको उत्तरी शहर मानबिज नजिकै भएको कारबम विस्फोटमा परि आज 15 जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ। आक्रमणमा 14 महिला र 1 पुरूष गरी 15 जनाको मृत्यु भएको व्हाइट हेलमेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले जनाएको छ। सिरियामा तत्कालीन राष्ट्रपति बसर अल असदको शासनकालको अन्त्यका लागि सन् 2011 शुरू भएको आन्दोलनले पछि गृह युद्धको रूप लिँदा 5 लाख भन्दा बढ़ी सिरियालीको मृत्यु भएको थियो। गृह युद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्तत डिसेम्बर 24 उहाँलाई पदच्युत गरिएको थियो। नर्वेमा जनवरीमा दर्ता भएका लगभग 96% नयाँ कारहरू विद्युतीय रहेको नर्वेले जनाएको छ। नर्वेली सार्वजनिक सड़क प्रशासन ओएफभीका अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये 95.8% हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ। रिचार्जेबल हाइब्रिड मोडल सहित विद्युतीय कारको हिस्सा 96.8% बढ़ेको छ। नर्वेमा विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरू विरूद्ध प्रतिस्पर्धी बनाउँछ। उनीहरूले सड़क कर छूट, सार्वजनिक कार पार्कहरूमा निशुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गण्डकी प्रदेशका 9 जिल्लाका सुन्तला उत्पादक किसानहरूले यस वर्ष सुन्तला बिक्री गरेर 4,17,27,00,000 रूपियाँ भित्र्याएका छन्। कृषि विकास निर्देशनालय पोखराले यस वर्ष प्रदेशमा 66,578 मेट्रिक टन सुन्तला उत्पादन भएको जनाएको छ। प्रदेशका मनाङ मुस्ताङ बाहेकका 9 जिल्लामा 5,703 हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढ़ी स्याङ्जा जिल्लामा 1,71,63,90,000 रूपियाँ बराबरको सुन्तला फलेको छ भने सबैभन्दा कम लमजुङमा 3 करोड़ बराबरको सुन्तला उत्पादन भएको छ। यस वर्ष गण्डकी प्रदेशका 9 जिल्लाको 5,713 हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ। यस वर्ष गत वर्षको तुलनामा 11% सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले उल्लेख गरेको छ। दुई वर्ष अघि 50,850 मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष बढ़ेर 66,578 मेट्रिक टन सुन्तला उत्पादन भएको हो। गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सुन्तला खेती गर्ने किसानलाई सिप र प्रविधि हस्तान्तरणमा 50% अनुदान उपलब्ध गराउने योजना ल्याएको जानकारी दिनुभयो। बोरिङ सञ्चालन भएपछि लमजुङका 150 भन्दा बढ़ी घरधुरीले सिंचाईको सुविधा प्राप्त गरी खेती गर्न सक्ने भएका छन्। लमजुङको मर्सेन्दी गाउँपालिका 8 को सिमलचौर भूमिगत सिंचाई अन्तर्गतको बोरिङ उद्घाटन भएसँगै स्थानीय जनताले सिंचाई सुविधा प्राप्त गर्ने भएका हुन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोरिङको उद्घाटन गर्नुहुँदै गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो। मन्त्री गुरुङले सिंचाई सुविधा पाएसँगै खेतीपाती र उत्पादनमा जोड़ दिन स्थानीयलाई आग्रह समेत गर्नुभयो। मन्त्री गुरुङले बोरिङ सञ्चालनमा आएपछि त्यसको भरपूर सदुपयोग गर्न किसानहरूलाई आग्रह गर्दै बर्खे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हट्ने उल्लेख गर्नुभयो। कार्यक्रममा मर्सेङ्दी गाउँपालिका वार्ड नम्बर 8 का अध्यक्ष धन सिंह तामाङले पानीको अभावले थुप्रै खेतबारी बाँझै रहेकोमा बोरिङ सञ्चालन भएपछि अब खेती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीहरूले चालू आर्थिक वर्षको 6 महिनामा झण्डै 56,83,00,000 रूपियाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 6 महिनाको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा 2 अर्ब बढ़ी रकमले त्यस्तो खर्चमा कमी आए पनि शिक्षाको नाममा रकम विदेशिने क्रम बढ़दो रहेको छ। अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि 58,95,00,000,000 बराबरको रकम विदेशिएको थियो। पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र उत्पादित सामग्रीलाई बजारीकरण तथा प्रवर्धनमा सहयोग गर्न थालेको छ। नगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई हाल त्यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री वितरण तथा प्रवर्धन गरेको जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
चर्च वाइज युनाइटेडले एन्फा युसु र युथ लीगमा सोमबार एएफसी खुमलटार विरूद्ध 4-0 सहज जित निकालेको छ। जितसँगै 10 खेलमा 25 अङ्क जोडेको चर्च वाइज शीर्ष स्थानमा उक्लिएको छ। पराजित खुमलटार समान खेलबाट 3 अङ्कका साथ 10 औं स्थानमा छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा चर्च वाइजलाई जित दिलाउन हिम बहादुर रमौली, सुनिल मगर, सुशन थापा मगर र अनिश दासले गोल गरे। अर्को खेलमा संकटा क्लबले सातो बाटो युथ क्लब विरूद्ध 2-0 गोलको जित निकालेको छ। जितसँगै 10 खेलमा 17 अङ्क जोडेको संकटा चौथो स्थानमा उक्लिएको छ। पराजित सातो बाटो समान खेलबाट 12 अङ्कका साथ 7 औं स्थानमा छ। संकटालाई जित दिलाउन सन्देश पौडेल र किष्ट भण्डारीले गोल गरे। सीआईबी अतरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बीको खेलमा अतरियाले क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई 86 रनले पराजित गरेको हो। जितसँगै अतरियाले 2 खेलबाट 4 अङ्क पुर्याएको छ। काठमाडौँले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। अतरियाले दिएको 143 रनको लक्ष्य पछ्याएको काठमाडौँले 12.2 ओभरमा सबै विकेट गुमाउँदै 56 रन मात्रै बनाउन सक्यो। त्यसअघि पहिला ब्याटिङ थालेको अतरियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 142 रन बनाएको थियो। अर्को खेलमा फ्रेन्च युथ क्लब डरेन्द्राले लगातार दोस्रो जित दर्ता गरेको छ। धनगढ़ी स्थित फाल्पा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार फ्रेन्चले बोस्टन क्रिकेट झापालाई 77 रनले पराजित गर्यो। जितसँगै फ्रेन्च 2 खेलबाट 4 अङ्क जोडेको छ। यसअघि फ्रेन्चले डीसीए धनगढ़ीलाई हराएको थियो। बोस्टनले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। थाइल्याण्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी20 श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। सोमबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा थाइल्याण्डले नेदरल्याण्डलाई 17 रनले पराजित गर्यो। जितसँगै 3 खेलमा 6 अङ्क जोडेको थाइल्याण्ड शीर्ष स्थानमा कायम छ। नेदरल्याण्डको चार खेलबाट चार अङ्क छ। यसअघि थाइल्याण्डले नेदरल्याण्डलाई 8 र नेपाललाई 4 विकेटले पराजित गरेको थियो। यता नेदरल्याण्डले नेपाललाई 20 र 15 रनले हराएको थियो।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.3 डिग्री सेल्सियस, पोखराको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। किशोरीहरूका लागि भोलि देशैभर पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान सञ्चालन हुँदै 10-14 वर्ष उमेरका किशोरीहरूलाई लगाइने खोपका लागि सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको कार्य विभाजनमा हेरफेर र सिरियामा कार बम विस्फोट हुँदा 15 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।